नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npmा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
एमसिसीबारे अनावश्यक भ्रम नफैलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। संसदवादमा नफस्न वाइसिएललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। संसद अधिवेशनको पूर्व सन्ध्यामा सांसद चित्रलेखा यादवसँग गरिएको कुराकानी।
प्रत्येक अधिवेशनको अगाडि बस्ने गरेका छौँ, यो नियमित नै हो।
र एकीकृत समाजवादी गठन विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार लगायतका विषय लिएर उपस्थित भएका छौँ।
भोलिदेखि शुरू हुने संसद अधिवेशनको पूर्व सन्ध्यामा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीका सम्बन्धमा प्रश्न उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौताबारे अनावश्यक टीका टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। थप सामग्री सहकर्मी सरिता खनालबाट।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौताबारे अनावश्यक टीका टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। कंग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले एमसिसीका सम्बन्धमा उठाएका प्रश्नको जवाफ दिँदै संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री देउवाले अघिल्ला सरकारहरूले पनि कानून बनाएर एमसिसीलाई अघि बढाउँदै आएको बताउनुभयो। यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उहाँले एमसिसीबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गर्नुभएको हो। यसै सन्दर्भमा नेपाली कंग्रेस संसदीय दलको बैठकमा के विषयमा छलफल भयो भनी हाम्रा सहकर्मी मुकुन्द भण्डारीले सांसद चित्रलेखा यादवलाई सोध्नु भएको छ।
अब खास त संसद दलको बैठक हामीले प्रत्येक अधिवेशनको अगाडि बस्ने गरेका छौँ, यो नियमित नै हो, यो बस्ने एउटा परम्परा। अधिवेशनभन्दा अघिल्लो दिन हामी जहिले पनि बस्दछौँ। अब दोस्रो कुरो चाहिँ यो अधिवेशनमा खास गरिकन जो थुप्रै विधेयकहरू त्यत्तिकै रहेको जुन अवस्था थियो पहिलादेखि, ती सबै विधेयकहरूलाई चाहिँ पारित गर्ने, ती विधेयकहरूका बारेमा चाहिँ हामीले आफ्ना विचारहरू राख्ने र खास चाहिँ विधेयकहरू चाहिँ पारित गर्ने विषय नै हो।
मन्त्रीमण्डल विस्तारको विषयमा पनि कुराकानी भयो कि?
त्यो खासै मलाई लाग्छ सरकार गठनको विषयमा कुराकानी, साथीहरूले आफ्नो विचार राख्नुभयो, सुझाव दिनुभयो, यसो गर्दा राम्रो होला भन्ने कुरा केही विचारहरू त आए, तर अधिवेशनमै केन्द्रित रहेर विधेयकहरूका विषयमा नै निर्देशनहरू प्राप्त भयो।
कहिलेसम्म सरकार विस्तार हुने भन्ने कुराहरू केही छलफल भयो यसमा?
होइन, अब सरकार भनौँ यति दिनभित्र अथवा यति गतेसम्म नै विस्तार हुने त्यस्तो कुनै निर्णय त भएको छैन, तर अब सरकार चाँडो गठन गर्नुपर्छ र त्यो चाँडो गठन गर्ने क्रममा मलाई लाग्दछ सबै जो यससित सम्बन्धित हुनुहुन्छ निर्माण गर्ने कार्यसित उहाँहरू पनि तत्परताका साथ लागिरहनु भएको छ जस्तो चाहिँ मलाई लाग्दछ।
भोलि संसद चल्दाखेरि प्रतिपक्षले कडा रूपमा प्रतिरोध गर्ने भन्ने कुरा पनि आछन्, यो विषयमा के छलफल भयो कि?
अब त्यो त सबै कुरा हेर्नु, संसदीय व्यवस्थाका केही मूल्य मान्यताहरू छ, ती मूल्य मान्यताहरूलाई हामीले जहिले पनि शिरोपर गर्नुपर्छ। र अर्को दोस्रो कुरा भनेको अब प्रतिपक्षहरूले उहाँहरू कुन शैलीमा प्रस्तुत हुनुहुन्छ संसदभित्र, सरकारले पनि त्यसको तयारी, त्यसको निम्ति सबैभन्दा सर्वोत्तम उपाय भनेको वार्ता नै हो, उहाँहरूसित कुराकानी हो, छलफल हो। उहाँहरूको कुन विषयमा चित्त बुझेको छैन र त्यो चित्त बुझाउने काम कसरी गर्न सकिन्छ के हो त, त्यस कारणले मलाई लाग्दछ सरकारको पहिलो दायित्व भनेको प्रमुख प्रतिपक्षले यदि प्रमुख प्रतिपक्षको पनि पहिलो धर्म के हो भन्दा उहाँहरूको यदि कुनै विषयप्रति चाहिँ अलिकति फरक धारणा छ भने त्यो धारणाहरू के हो त भन्ने कुरा चाहिँ सरकार समक्ष राखेर अघि बढ्दा त्यो चाहिँ संसदीय व्यवस्थालाई नै सुदृढीकरण गर्ने चाहिँ विषय हो जस्तो मलाई लाग्दछ। र यो संसद भनेको सरकार प्रतिपक्ष हामी सबैको साझा चाहिँ मञ्च हो अथवा साझा व्यवस्था हो र यो साझा व्यवस्थाप्रति हामी सबैको उत्तिकै दायित्व, उत्तिकै जिम्मेवारी र उत्तिकै जवाबदेहता हामी सबैले लिन चाहिँ प्रत्येक सांसदले लिन आवश्यक छ। त्यसैले मैले भनिहालेँ कि संसारमा हामीले देखेका छौँ जतिसुकै ठुला ठुला समस्या भए तापनि ती समस्याहरूको समाधान भनेको बसेर छलफलबाट नै हामी चाहिँ एउटा निर्णयमा पुग्न सक्दछौँ। त्यो सर्वोत्तम उपाय हो जस्तो मलाई।
एमसिसीको विषयमा पनि कुरा उठ्यो भन्ने कुराहरू आइरहेका छन्।
अब एमसिसीको विषय चाहिँ के हो भन्दा मलाई के लाग्दछ भने अब हामी विभिन्न पार्टीका नेताहरूले विभिन्न समयमा हामीले यसबारेमा आफ्ना धारणाहरू राख्दै पनि आएका छौँ र एमसिसी नेपालमा मात्रै पहिलो पटक चाहिँ आउन लागेको होइन, अरू देशहरूमा पनि अरू राष्ट्रहरूको पनि स्वीकारोक्ति यसमा देखिएको छ। र मलाई के लाग्दछ भने नेपाल जस्तो मुलुकका लागि अब संयुक्त राज्य अमेरिकासित हाम्रो जहिले पनि सौहार्दपूर्ण द्वितीय सम्बन्ध रहिआएको छ। उहाँहरूले हामीलाई गर्ने सहयोग र हामीले उहाँहरूलाई भन्छन् यो एक्सचेन्ज अफ कोअपरेसन चाहिँ नेपाल र युनाइटेड स्टेट्स अफ अमेरिकाको बिचमा हुँदै आएको छ र यो नेपालकै विकासका निम्ति यो अपरिहार्य छ। तर यसलाई हामीले विभिन्न किसिमले यसका बारेमा भएका एक्जाजरेसन भन्छ नि त्यहाँभित्र एउटा कुरा छ, तर हामी चाहिँ सस्तो लोकप्रियताका लागि अरू नै कुराहरू हामी गरिरहेका छौँ। जस्तो म तपाईँलाई उदाहरण के दिन चाहन्छु भने जतिखेर नेपाली काङ्ग्रेसले अरुण तेस्रोलाई अगाडि बढाउने प्रस्ताव ल्याएको थियो सायद त्यतिखेर हामीले एउटा साझा समझदारी बनाएर किनभने त्यो देशकै निम्ति देशकै कायापलट गर्नको निम्ति अति आवश्यक थियो। अब त्यतिखेर हामीले विभिन्न बहाना गरेर त्यसलाई हामीले टार दियौँ तर फेरि त पछि हामीले रियलाइज गर्यौँ नि। तर जब हामीले रियलाइज गर्यौँ ए यो आवश्यक रहेछ भन्ने कुरा समयले त कसैलाई पर्खिँदैन, समयले त हामीलाई धेरै पछाडि छोडेर गइसकेको थियो। त्यस कारणले मलाई के लाग्दछ भने जो साथीहरूले एमसिसीका बारेमा विभिन्न खालका धारणाहरू राख्दै आउनु भएको छ उहाँ हामी बसौँ छलफल गरौँ हामी एक एक गरेर त्यसलाई चिरफाड गरौँ त्यहाँभित्र के छ हामीलाई कहाँनिर चित्त बुझेको छैन हाम्रो त्यस बारेमा के हो त हाम्रो क्वेरिज के हो हाम्रो क्वेसन के हो त्यो त हामी क्लियर हुने त ठाउँ प्रशस्त छ नि त्यो क्लियर त हामी हुन पाउँछौँ नि। तर मलाई व्यक्तिगत सोध्नुहुन्छ भने मैले जहाँसम्म पढेर जति मैले बुझेँ हजुर म चाहिँ निचोडका साथ तपाईँलाई के भन्न चाहन्छु भने यो नेपालको सुखद र सुनिश्चित भविष्यका लागि नेपालको विकासका लागि अत्यन्त नै आवश्यक एमसिसी चाहिँ छ।
यो विषयमा आज नेपाली काङ्ग्रेसको संसद दलको बैठकमा पनि कुरा उठ्यो, सभापतिले के भन्नुभयो सांसदहरूलाई?
होइन अब केही साथीहरूले यसका विषयमा कुरा उठाउनु भयो यसका बारेमा हामी बसेर छलफल गरौँ कि हामी चाहिँ यस विषयमा अझै बृहत र गहन छलफल गरौँ भन्ने कुरा चाहिँ भयो।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका सांसद चित्रलेखा यादव। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भातृ संगठन वाइसिएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहन समेत वाइसिएललाई आग्रह गर्नुभएको छ। नेकपा एमाले 14 सांसदलाई दलबाट निष्कासन गर्ने निर्णयलाई सभामुखले मान्यता नदिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यस विरूद्ध दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदी छलफलका लागि बोलाएको छ। थप सामग्री सहकर्मी तुलसी सापकोटाबाट।
सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ 28 गते बोलाएको छ। नेकपा एमाले 14 सांसदलाई दलबाट निष्कासन गर्न गरेको निर्णयलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यस विरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिई छलफलका लागि बोलाएको हो। रिटमा निवेदक अध्यक्ष ओलीले 14 सांसदलाई दलबाट निष्कासन गर्ने पार्टीको निर्णयमा सभामुखले कानून बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको थियो। सो रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न भदौ 28 गते दुवै पक्षलाई बोलाउन आदेश दिएको हो। एमाले विभाजन पछि माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी दर्ताको प्रक्रिया नमिलेको र कानून विपरीत रहेको भनी निर्वाचन आयोग विरूद्ध अध्यक्ष ओलीले दायर गरेको रिटमा भने कारण देखाउ आदेश जारी गरिएको छ। इजलासले बाटोको म्याद बाहेक 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिँदै लिखित जवाब पेश भएको तेस्रो दिनका लागि पेशी तोक्ने भनेको छ।
अब थप केही घटनाक्रम।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ 2 गते फर्कने सम्भावना नरहेको बताउनु भएको छ। आज पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले जेठ 2 गते जस्ताको तस्तै फर्कने कुरा अहिले सम्भव नभएको र जे गर्दा समस्याको समाधान हुन्छ त्यही गर्दै अघि बढ्ने बताउनुभयो। पार्टीको समस्या समाधानका लागि भनेर तयार पारिएको 10 बुँदेलाई हाउगुजीका रूपमा नबुझ्न आग्रह गर्दै अध्यक्ष ओलीले माधव कुमार नेपाल पनि पार्टी फुटाएर नजाउन् भनेर आन्तरिक कार्यदल बनाएको बताउनुभयो।
नेकपा माओवादी केन्द्रको भातृ संगठन एवं कम्युनिष्ट लीग YCLको पहिलो केन्द्रीय समिति बैठकले आज संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ। त्यस्तै सह संयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ। राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व चयन गरिएको हो। आज अनु पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो। YCL नेपालका पहिलेका परम्परालाई तोड्दै यो पटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो। भेलाले पदाधिकारी टुङ्ग्याउने तयारी अन्तिम चरणमा पुगे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छनौटको जिम्मा दिएको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्र सेवक कर्मचारी सेवा प्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनु भएको छ। 18 निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताउनुभयो।
फेरि निजामती सेवा दिवसकै प्रसंग, मुख्य सचिव शंकरदास वैरागीले निजामती सेवा निष्पक्ष र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा यस वर्ष 10 जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र 30 जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो। यस वर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन्। यस वर्ष निजामती दिवसको नारा व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन रहेको छ।
आज देशभर 2072 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 7,31,000 जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 1,677 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार 11,111 वटा नमूनाको आरटीपीसीआर विधिबाट परीक्षण गर्दा 1,423 जना तथा 3,923 वटा नमूनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा 254 जना गरी जम्मा 1,677 जनामा संक्रमण पुष्टि भएको हो। त्यसै गरी आज 21 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म 10,879 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै देशभरि होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा 30,303 जना सक्रिय संक्रमितले उपचार गराइरहेका छन्। जसमध्ये 514 जनाले आईसीयू र 154 जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 80,400 जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहिबार भर्चुअल माध्यमबाट आयोजना हुने 13 ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने भारत सरकारले घोषणा गरेको छ। शिखर सम्मेलनमा ब्राजिल, रूस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता रहनेछ। सम्मेलनमा सहयोगमा निरन्तरता र सहमतिका लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतंकवादको प्रतिरोध, दिगो विकासका लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग र आदान प्रदान गरी सार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाएको छ। यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने नेता COVID-19 महामारी प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदान प्रदान गर्नुहुने बताइएको छ।
पपुआ न्युगिनी विरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले संघर्षपूर्ण जित हात पारेको छ। ओमानमा आज भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई 2 विकेटले पराजित गरेको हो। पपुआ न्युगिनीले दिएको 135 रनको लक्ष्य नेपालले 8 विकेटको क्षतिमा 39.3 ओभरमा पूरा गर्यो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक 41 रन जोडे। उनले 65 बलमा 2 चौका प्रहार गरे। सोमपाल कामीले नट आउट 22 रन जोडे। उनले 31 बलमा 1 चौका र 1 छक्का प्रहार गरे।
हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यहीँ सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौँ। आजलाई कार्यक्रमबाट सहकर्मीहरू तुलसी सापकोटा, विद्याप्रसाद उपाध्याय, सरिता खनाल र म मुकुन्द भण्डारी बिदा हुन्छौँ। नमस्ते।